यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। रोग र भोगबाट जनताको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आज थप 1207 जनामा कोरोना संक्रमण पुष्टि। आज 1147 जनामा संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 53,000 नाग्यो। यात्रा गर्ने बित्तिकै हतारमा कोरोनाको परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह। हुम्लाको हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री रामबहादुर थापाद्वारा प्रष्ट। र कोरोना महामारीका कारण विश्वभर करिब 10,00,000 मानिसको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारी लगायत विभिन्न संकटको वर्तमान अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप फराकिलो भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 75 महासभालाई गैराती सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले विश्व असाधारण समस्याबाट गुज्रिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले COVID-19 विरूद्धको खोप विकास पश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति गर्नुपर्नेमा जोड़ दिनुभयो। रोग तथा भोगबाट जनताको जीवनको रक्षा गर्नु सरकारको सबैभन्दा ठूलो दायित्व रहेकाले सबै प्रयास तथा स्रोत त्यसका निम्ति प्रयोग गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता उत्तिकै महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले संकटकै घड़ीमा भू राजनीतिक टकराव पुनः देखा परेकाले विश्वका कैयन भागमा शान्ति र स्थिरताको आकांक्षा अझै हासिल हुन नसकेको औल्याउनुभयो। हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपको चुनौतीले शान्ति र दिगो विकासको सम्भावनामा अवरोध पुर्याएकोमा प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउनुभयो। आज थप 1207 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका 51 जिल्लामा 411 महिला र 796 पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यस्तै आज काठमाडौँमा 583, भक्तपुरमा 63, ललितपुरमा 78 सहित उपत्यकामा 724 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म कुल संक्रमितको संख्या 71,821 पुगेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै आज 70 जिल्लामा 18,341 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 10,508 जना होम आइसोलेसन र 7,833 जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै गरी गम्भीर लक्षण भएका 224 संक्रमितको आईसीयू तथा 27 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आज 1147 जना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 53,013 पुगेको छ। कोरोना संक्रमणका कारण आज थप 8 जना पुरूषको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 467 पुगेको छ। संक्रमणबाट काठमाडौँका 2 जना, ललितपुर, भक्तपुर, सप्तरी, सुनसरी, कैलाली र रूपन्देही जिल्लाका 1-1 जनाको मृत्यु भएको प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्ने बित्तिकै आशंकाको भरमा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको 5 दिन अघि परीक्षण गराउँदा आफूमा संक्रमण छ छैन भन्ने थाहा नहुने भएकाले यात्रा गर्ने बित्तिकै हतारमा कोरोना परीक्षण नगर्न मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आग्रह गर्नुभयो। यात्रा गर्ने व्यक्तिले 2 सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने र त्यस अवधिमा कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो। अत्यन्त जरूरी भए मात्र यात्रा गर्न सुझाव दिनुहुँदै उहाँले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गर्नुभयो। लकडाउन खुले लगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्र नै व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दवाब दिएको र पीसीआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रिने बित्तिकै परीक्षणका लागि दवाब नदिन पनि अनुरोध गरेको छ। गृहमन्त्री रामबहादुर थापाले हुम्लाको हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउनु भएको छ। आज सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयले नै त्यस विषयमा स्पष्ट पारिसकेकाले संचार माध्यममा आए जस्तो गरी नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभयो। गृहमन्त्री थापाले देशभरमा बाढ़ी पहिरोले मानवीय र धनजनको ठूलो क्षति पुर्याएकाले प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने योजना सरकारले अघि सारेको बताउनुभयो। यसअघि आजै दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा पनि स्थानीय बासिन्दाबाट प्रभावकारी रूपमा गर्न सकिने बताउनुभयो। उहाँले सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुने बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले विदेशमा नेपालीले सिकेको ज्ञान सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनु भएको छ। गैरावासीय नेपाली संघ एनआरएनए एशिया पेसिफिकको छैठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै मन्त्री गेवालीले कोविड 19 पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धिमा जोड़ दिनुभयो। मन्त्री गेवालीले कोविड 19 को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य भइरहेको जानकारी दिनुहुँदै वर्तमान असहज परिस्थितिलाई अरू बेला जस्तै सहज रूपमा नलिन पनि आग्रह गर्नुभयो। उहाँले तेस्रो मुलुकबाट झण्डै 3,00,000 नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म 76,000 बढ़ी नेपालीलाई उद्धार गरिएको बताउनुभयो। मन्त्री गेवालीले भारत लगायत तेस्रो मुलुकबाट फर्केका करिब 10,00,000 नेपालीलाई स्वदेशमा रोजगारी सिर्जना गर्नु चुनौती रहेको पनि बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले कोविड 19 को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्न भन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। शिक्षा पत्रकार समाजले आज आयोजना गरेको वैकल्पिक सिकाईको कार्यान्वयनमा संचार माध्यमको भूमिका विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना संचार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड़ दिन आग्रह गर्नुभयो। मन्त्री पोखरेलले न्यूनतम सिकाईको सुनिश्चितताका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरूलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जानकारी दिनुभयो। कोविड 19 महामारीका कारण कमजोर बनेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा देश दर्शन कार्यक्रम अभियान शुरू गरिएको छ। देश दर्शन कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अभियानको लोगो सन्देशमूलक भिडियो लगायत सामग्री सार्वजनिक गर्नुभयो। मन्त्री भट्टराईले कोविड 19 महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढ़ाउन सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो। उहाँले महामारीबाट बचेर पर्यटनका गतिविधि बढ़ाउन सरकारले हवाई उडान होटल तथा रेस्टुरेन्ट व्यवसाय पदयात्रा पर्वतारोहण जस्ता पर्यटकीय क्षेत्रलाई खुल्ला गरिसकिएको उल्लेख गर्नुभयो। यस अभियान अन्तर्गत देश दर्शन कार्यक्रमको मूल नारा पर्यटनका लागि हाम्रो सन्देश घुमौ देश चिनौ परिवेश भन्ने रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले खानपानमा र दैनिकीमा ध्यान दिए क्यान्सर रोगबाट बस्न सकिने बताउनु भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको 21 वार्षिक उत्सव तथा 16 राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले क्यान्सरका विषयमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। मन्त्री ढकालले मानिसमा हुने मोटोपन शारीरिक रूपमा निष्क्रियता हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग र सुर्तिजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने बताउनुभयो। अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो। मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्ने बताउनुभयो। विश्वमा वार्षिक 96,00,000 जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक 26,000 हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको ठूली दह बाह्य तथा आन्तरिक पर्यटक रोजाईमा पर्ने गरे पनि व्यवस्थापन भने गर्न सकिएको छैन। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
मुस्कुट नगरपालिका वडा नम्बर 7 को ठुलीदह पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्यको रोजाइमा पर्दै गएपछि चिरपरिचित बन्दै गएको हो। ठुलीदहको चारैतर्फको घना जंगल र दह भित्रको समतर फाँट तथा मनमोहक ताल तलैया पर्यटकको मुख्य रोजाई भएको स्थानीयको भनाइ छ। तर ठुलीदह अवलोकनमा आउने अधिकांश पर्यटकहरूले भने दह राम्रो सम्भावनाको क्षेत्र भए पनि सरकारवाला निकायहरूले थप व्यवस्थितको योजनाहरू नगरेको गुनासो गर्दै आएका छन्। त्यहाँ पुगेका आन्तरिक पर्यटक शिव श्रेष्ठ
यहाँ आएर तालको वरिपरि मजासँग घुमेर दृश्य अवलोकन गरेर सजिलै फर्किने खालको वातावरण स्थानीय सरकार सम्बन्धित निकाय र हाम्रो यो कर्णाली प्रदेशको एक राम्रो चिनारी बनाउने
मध्य पहाडी लोकमार्ग अन्तर्गत साग गाउँको बैरीदहबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने ठुलीदहमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको 15 लाख र स्थानीयको श्रमदान गरी 17 लाखमा पिकनिक स्थल निर्माण भएको छ। मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले ठुलीदहलाई खेलकुद आयोजना र जैविक विविधताका आधारमा विकास गर्ने गरी थप बजेटको व्यवस्था गरिने बताउनुभयो।
हामीले एउटा जैविक विविधताको संरक्षणको हिसाबले पनि त्यहाँ काम गर्न सकिन्छ। जुन त्यो हामीले अलिकति त्यसलाई बहुआयामिक अध्ययन अनुसन्धानको केन्द्र पनि गराउन सकिने हिसाबले हामीले सोचिराखेका छौँ र कमतीमा पनि हामीले त्यहाँ जाने बाटाहरू निर्माण गर्नुपर्छ कि भन्ने सोच गराइराखेका छौँ।
लामो समयदेखि ओझेलमा पर्दै आएको ठुलीदह पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकका लागि घुम्न लायक क्षेत्र बन्ने क्रममा छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 35 मा।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सड़क खण्डको विभिन्न स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन 8 डुम्रेदेखि रूपन्देहीको सिद्ध बाबासम्मको सड़क खण्डमा विभिन्न 18 स्थानमा पहिरो खसेको प्रदेश 5 का प्रदेश सांसद तुलाराम घरतीलाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्। हिजो राति परेको ठूलो वर्षाले अवरूद्ध सड़क मौसम अनुकूल भए भोलि दिउँसोसम्ममा खुलाउने गरी काम भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरका विभिन्न क्षेत्रमा लगाइएको धान बालीमा फड्के किराको प्रकोप देखिएको छ। बाली भित्र्याउने समयमा किराले धान बालीमा नोक्सान पुर्याउन थालेपछि किसानहरू चिन्तित बनेका छन्। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको रिपोर्ट।
कञ्चनपुर जिल्लाका विन्दत्त नगरपालिका, महाकाली नगरपालिका, बेतकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलजाडी गाउँपालिकाका विभिन्न क्षेत्रमा सयौं बिगामा लगाइएको धान बालीमा बाली पाक्ने र धान भित्राउने बेला रोगले बालीमा नोक्सानी गरेपछि कृषकहरू चिन्तित भएका छन्।
धानमा किरा लागेर बोट सुकाउने, बालाई सबै सुकाइदिने र पराल पनि सडाइदिने, त्यस्तो खालको रोग छ। त्यो रोगले चाहिँ धेरै नोक्सान छ।
यो हाम्रो करिब 2-3 बिगा जति माथिबाट सुकेर कोही पठाएर पाल्नु लागे पनि त्यस्तै पर्छ, सुकिरहेको।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर यहाँले जिल्लाका विभिन्न पालिकाहरूमा फड्के किराको प्रकोप देखिएको बताउनु भएको छ।
खास गरेर महाकालीमाको 10-12 हेक्टर जति छ भने कञ्चनपुर जिल्लाको अन्य ठाउँमा भीमदत्तको, बेतकोटको केही ठाउँ, कृष्णपुरको केही ठाउँमा यो किराको प्रकोप अलि बढी देखिएको पाइएको छ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजना कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सञ्जु रिमाल जोशीले फड्के किरा नियन्त्रणका लागि धान रोप्दा दूरी बढाएर रोप्ने, सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने, खेतको पानी सुकाउने र लगाउने गर्ने र रसायनिक विषादीको प्रयोग गर्ने सुझाव दिनुभएको छ।
उपयुक्त जातको छनौटमा ध्यान दिनुपर्छ र अगौटे जातहरू छिटो नै रोपाई गर्दाखेरिमा यसको प्रकोप कम देखिएको छ। त्यस्तै समय समयमा चाहिँ गोलमेल गरेर किराको चाहिँ आश्रय स्थलहरूलाई चाहिँ हामीले नष्ट गरिदिनुपर्छ। बढी ओसिलो हुँदाखेरि चाहिँ यो किरा बढी फैलिने वातावरण हुने हुँदाखेरिमा 3-4 दिनको अन्तरालमा चाहिँ हामीले खेतमा पानी सुकाउन सक्यौँ र अनि फेरि पानी पटायौँ भनेदेखि पनि केही हदसम्म यो किरालाई नियन्त्रण गर्न सकिन्छ।
फड्के किराको प्रकोपलाई समयमै नियन्त्रण गर्न नसकिने हो भने यस वर्ष कञ्चनपुर जिल्लामा धान उत्पादनमा कमी आउने निश्चित भएकाले रोगको नियन्त्रणका लागि सरकारवाला सबैले समयमै ध्यान दिनुपर्ने देखिन्छ। कृष्णसिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
मकवानपुरमा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ। कैलाश गाउँपालिका एक र पाँचको सिमानामा पर्ने भिमिरे खोला तर्ने क्रममा बगाउँदा स्थानीय 38 वर्षका धावा स्याङतानको मृत्यु भएको छ। मकवानपुरकै भीमफेदी गाउँपालिका एक स्थित त्रिखण्डी मन्दिर नजिकै राप्ती खोलाले बगाउँदा वीरगंज घर भई हाल हेटौडा बस्ने 18 वर्षीय प्रियंका सोनीको मृत्यु भएको छ। आज दिउँसो साथीहरूसँग घुम्न गएकी उनी सेल्फी खिच्ने क्रममा चिप्लिएर खोलाले बगाएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेको फोनले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि 2071 खारेज गर्न संघीय संसदको उपसमितिले गरेको सिफारिशको स्वागत गरेको छ। फेको फोनले आज एक विज्ञप्ति मार्फत वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरी दोषीलाई कार्यवाही गर्न माग गरेको छ। सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गरेको सिफारिशमा सामुदायिक वन र उपभोक्ता समूहलाई प्राप्त कानूनी र स्वायत्त अधिकारहरू कटौती हुने अवस्थालाई भने सच्याउनु पर्ने फेको फोनको माग छ। दार्चुलाको ब्यास गाउँपालिका स्थित घाँटी बगर इलाकामा नेपाली सेनाले ट्र्याक खोलेको छ। गत जेठ 9 गतेदेखि काम शुरू गरेको सेनाले 550 मिटर बाटोको ट्र्याक खुलाएको हो। भारतले सड़क निर्माणका क्रममा घाँटी बगर क्षेत्रमा बाटो अवरूद्ध हुँदा ब्यास गाउँपालिकाको वडा नम्बर 1 छागरू र तिंकरका बासिन्दालाई आवत जावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस विरूद्धको खोप प्रयोगमा आउँदासम्म पनि करिब 20 लाख मानिसले यस महामारीका कारण ज्यान गुमाउन सक्नेमा सचेत गराएको छ। डब्ल्यूएचओका आपतकालीन प्रमुख डाक्टर माइक रायनले अन्तर्राष्ट्रिय भूमिका बिना यो संख्या झन बढ़दो हुन सक्ने बताउनु भएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण करिब 10 लाख मानिसको मृत्यु भइसकेको छ भने 3,28,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्, जसमध्ये करिब 2.5 करोड़ मानिस कोरोना मुक्त भइसकेका छन्। कोरोना भाइरसको दोस्रो चरण जाडो महिनासँगै उत्तरी ध्रुवका विभिन्न देशहरूमा फेरि शुरू भइसकेको छ। हालसम्म अमेरिका, भारत र ब्राजिल कोरोना भाइरसका कारण बढ़ी प्रभावित रहेका छन्, जहाँ कुल 1,50,00,000 संक्रमित रहेका छन्। डब्ल्यूएचओले यस अघि नै संक्रमण फेरि शुरू हुन सक्ने र भयावह स्थिति आउन सक्ने भन्दै हालसम्मको प्रयासलाई खेर जान नदिन आह्वान गरेको थियो। अफ्रिकी राष्ट्र इथियोपियामा हतियारधारीहरूको आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 महिला समेत रहेका छन्। हतियारधारीहरूले सर्वसाधारणलाई निशाना बनाउन थालेपछि त्यहाँका मानव अधिकारवादी संस्था ईएचआरसीले यस विषयमा सजगता अपनाउनु पर्नेमा जोड़ दिएको छ। युक्रेनमा एक प्रशिक्षार्थी सैनिक सवार विमान दुर्घटना हुँदा 26 जनाको मृत्यु भएको छ। सैन्य तालिमको बेला एन्टोनोभ 26 विमान दुर्घटना हुँदा विमानमा रहेका 27 जना मध्ये 1 जना मात्र बाँच्न सफल भएका छन्। दुर्घटनाबारे अनुसन्धान शुरू गरिएको छ। अब आर्थिक समाचार।
जुम्लामा यो वर्ष स्याउको उत्पादन 60% भन्दा बढ़ीले घटेको छ। गत वर्ष 12,000 मेट्रिक टन उत्पादन भएको जुम्लामा यो वर्ष स्याउको उत्पादन घटेर करिब 4,500 मेट्रिक टन भन्दा केही बढ़ी हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन जुम्लाले जनाएको छ। यस वर्ष जुम्लामा स्याउको उत्पादन घट्नुमा अफ इयर हुनु, स्याउको फूल लागेको बेला चैत वैशाखमा कालो तुसारो पर्नु, वैशाखमा असिना परेर फूल र दाना झार्नु जस्ता कारणहरूले गर्दा यो वर्ष स्याउ उत्पादनमा उल्लेख्य मात्रामा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताउनुभयो। जुम्लामा यस वर्ष स्याउ करिब 90% टिपिसकिएको छ। जुम्लामा स्याउ खेती परम्परागत रूपमा हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन जुम्लाले 2073 सालदेखि स्याउको खेती विस्तार, उत्पादन वृद्धि, बजारीकरण तथा प्रशोधन लगायतका क्षेत्रमा आधुनिकीकरण गर्ने कार्यमा सहयोग गर्दै आएको सुपर जोन प्रमुख भण्डारीले जानकारी दिनुभयो। जुम्लामा हाल 4,000 हेक्टर क्षेत्रफलमा स्याउको बिरूवा रोपिएकोमा 16,000 हेक्टरबाट उत्पादन आउन थालेको सुपर जोन कार्यालयले जनाएको छ। वाणिज्य मन्त्रालयले दशैं नजिकै गर्दा देशभर बजार अनुगमनलाई तीव्रता दिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मार्फत काठमाडौँमा विभिन्न 10 वटा बजार अनुगमन टोली परिचालन गर्ने तयारी गरिएको हो। बजार अनुगमनको कामलाई प्रभावकारी रूपमा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो। बजारको अनुगमन टोलीगत र एकीकृत रूपमा गर्ने तयारी गरेको विभागले बिहिबारबाट बजार अनुगमन शुरू गरेको छ। यसअघि 77 वटै जिल्लामा बजार निरीक्षण अधिकृत नियुक्त गरेर खटाइसकिएकोमा छिट्टै महानगर र प्रदेश स्तरमा पनि बजार निरीक्षण अधिकृत खटाउने व्यवस्था मिलाएको पनि महानिर्देशक सुवेदीले उल्लेख गर्नुभयो। विभागले दशैंलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत 3,000 संख्यामा भेडा र च्याङ्रा बिक्री गर्ने तयारी अघि बढ़ाएको छ। चालू आर्थिक वर्षको पहिलो साउनमा नेपालमा प्रवाह हुने रेमिटेन्स 23% वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह 23% वृद्धि भई 92,71 करोड़ पुगेको छ। यस अवधिमा रोजगारीका लागि विदेश जाने नेपालीहरूको संख्या घटे पनि विप्रेषण आप्रवाह भने वृद्धि भएको हो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार राजेन्द्र विक्रम साहीबाट।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा भइरहेको छ। यूएईको अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको हैदराबादले खेलको ताजा अवस्थामा 17.3 ओभरको खेल सकिँदा 2 विकेट गुमाउँदै 121 रन बनाएको छ। हैदराबादका लागि अहिले मनिष पाण्डे र ऋद्धिमान शाहले क्रिज सम्हालेका छन्। मनिष पाण्डेले 37 बलमा 3 चौका र 2 छक्का प्रहार गर्दै 51 रन जोडेका छन्। हैदराबादका मनिष पाण्डे अर्धशतक पूरा गर्दै भर्खरै पवेलियन फर्किएका छन्। यस्तै हैदराबादका डेभिड वार्नरले 36 र जोनी बेरिस्टोले 5 रन बनाएर पवेलियन फर्किए। उसका लागि कोलकाताका वरूण चक्रवर्ती र पट कमिन्सले 1-1 विकेट लिए। यसअघिका खेलमा हार बेहोरेका दुवै टोली आज पहिलो जीतको खोजीमा छन्। गैराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जीत दर्ता गरेको छ। दिल्लीले महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किंग्सलाई 44 रनले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो। दिल्लीले दिएको 176 रनको लक्ष्य पछ्याएको चेन्नई 131 रनमा समेटिएपछि नतिजा सुम्पन्न बाध्य भयो। चेन्नईले 3 खेल खेलेकोमा 1 जीत र 2 हार बेहोरेको छ। नेपाली खेलाड़ी सम्मिलित सन्दीप लामिछाने सम्मिलित दिल्लीले आफ्नो दोस्रो खेलमा पनि सन्दीपलाई प्लेइङ इलेभेनमा भने पारेन। अस्ट्रेलियाले अफगानिस्तान र न्यूजील्याण्डसँगको 3 एकदिवसीय अन्तर्राष्ट्रिय टेस्ट स्थगित गरेको छ। क्रिकेट अस्ट्रेलियाले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अफगानिस्तान र न्यूजील्याण्डसँगको सिरिज स्थगित गरिएको जनाएको छ। अस्ट्रेलियाले नोभेम्बरमा अफगानिस्तानसँग टेस्ट सिरिज खेल्ने तय भएको थियो। यस्तै न्यूजील्याण्डसँग 2021 शुरूआतमा 3 खेलको T20 सिरिज खेल्ने तालिका रहेको थियो। अस्ट्रेलियाले घरेलु मैदानमा भारतसँग टेस्ट 1 दिवसीय र T20 सिरिज भने खेल्ने जनाएको छ।
अब मौसम। पश्चिमी न्यूनचापी प्रणालीको प्रभावले केही दिनदेखि प्रभावित मौसम आजदेखि सफा हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि नेपालमा मौसम सफा हुँदै गएको छ। हाल सुदूरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर 5 आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नम्बर 1 केही स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। साथै प्रदेश 1 1-2 स्थानमा भारी वर्षा भइरहेको छ। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 प्रदेश नम्बर 2 र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। रोग र भोगबाट जनताको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। आज थप 1,207 जनामा कोरोना संक्रमण पुष्टि। आज 1,147 जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 53,000 नाग्यो। यात्रा गर्ने बित्तिकै हतारमा कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह। हुम्लाको हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको गृहमन्त्री रामबहादुर थापाद्वारा प्रष्ट। र कोरोना महामारीका कारण विश्वभर करिब 10 लाख मानिसको मृत्यु। राति 9 बजेको समाचार पूरा भयो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।